नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असोज महिनाको 8 गते मंगलबार, आश्विन कृष्ण सप्तमी, तदनुसार सेप्टेम्बर 24 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। वित्तीय स्रोत व्यवस्थापनमा चुनौती, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित मुलुकलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गृहस्थ उत्पादन जीडीपीको 40% खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 79 महासभा अन्तर्गत संयुक्त राज्य अमेरिकाको न्यूयर्क स्थित मुख्यालयमा आयोजित समिट अफ द फ्यूचर को सह अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गर्नुभयो। दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरूलाई ठूलो स्रोतको आवश्यकता पर्छ। अहिले मात्रै 4.30 अर्ब अमेरिकी डलरको वित्तीय खाडल छ र यो निरन्तर बढ़िरहेको छ, उहाँले भन्नुभयो। उहाँले कोविड 19 दीर्घकालीन प्रभाव, बढ़दो द्वन्द्व र जलवायु परिवर्तन लगायतका संकटले दिगो विकासतर्फको प्रगतिलाई गम्भीर रूपमा असर पारेको उल्लेख गर्नुभयो। यसले विश्वमा गरीबी, भोकमरी र असमानता बढ़ाइरहेको उहाँको भनाई थियो। प्रधानमन्त्री ओलीले विकासोन्मुख राष्ट्र, अल्प विकसित देश, साना टापु जस्ता विशेष अवस्थाका देशले विकसित देशको तुलनामा बढ़ी जोखिम भोग्नु परिरहेको उल्लेख गर्नुहुँदै अहिले प्राप्त नतिजा निराशाजनक रहेको बताउनुभयो। प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बीच भेटवार्ता, अर्को शीर्षक दिँदै गोर्खापत्र लेख्छ। प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच हिजो भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार संयुक्त राष्ट्र संघको 79 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयर्कमा रहनुभएका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बीच न्यूयर्कमा भेट भएको हो। प्रधानमन्त्री ओलीसँगको भेटपछि माइक्रो ब्लगिङ साइट एक्समा तस्विर साझा गर्दै भारतका प्रधानमन्त्री मोदीले भन्नुभएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूयर्कमा निकै राम्रो भेट भयो। भारत नेपाल मित्रता धेरै बलियो छ। हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौ। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दामा केन्द्रित थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उहाँहरूबीच नेपाल र भारतका आपसी चासो एवं द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो भेटमा दुवै मुलुकका विदेश मन्त्री र प्रतिनिधि मण्डलका सदस्यको सहभागिता रहेको थियो। प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, राष्ट्रिय परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिनुभयो। भेटपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै परराष्ट्र मन्त्री राणाले भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक भएको संचारकर्मीलाई बताउनुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगको कार्यालय न्यूयोर्कमा उहाँहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता उपशीर्षक दिँदै वित्तीय स्रोत व्यवस्थापनमा चुनौती, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै गरी गोर्खापत्रले नै परराष्ट्र मन्त्री डाक्टर राणा भेटवार्तामा शीर्षक दिँदै खबर प्रकाशित गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले न्यूयर्कमा विभिन्न देशका विदेश मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। उहाँहरू संयुक्त राष्ट्र संघको 79 महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्यूयर्कमा हुनुहुन्छ। मन्त्री डाक्टर राणाले आइतबार इण्डोनेशियाका विदेश मन्त्री रेटनो एली मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौता पत्रमा हस्ताक्षर पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। सो भेटमा नेपाल र इण्डोनेशिया बीचका द्विपक्षीय हितका विषयका साथै आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कम गर्न आपसमा हुन सक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो। यसै गरी उहाँहरू बीच नेपाल र इण्डोनेशिया बीच पर्यटन प्रवर्धनका क्षेत्रमा हुन सक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो। त्यस अवसरमा नेपाल र इण्डोनेशिया बीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकका लागि दुईतर्फको भिसा निशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो। परराष्ट्र मन्त्री डाक्टर राणा भेटवार्तामा गोर्खापत्रको अग्रपृष्ठको खबर हो। छविलाल जोशीले प्रहरीलाई भने पहिले चेक काट्ने रविजीलाई पक्राउ गर्नु पर्थ्यो। यो शीर्षक हो नागरिकको अग्रपृष्ठको। सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गर्नुभएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डुले पक्राउ गरेर पोखरा पठाउने क्रममा पूर्व डीआईजी जोशीले संचालकलाई पक्राउ गर्नुभयो। एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ भनेर प्रश्न गर्नुभएको थियो। जवाफमा प्रहरीले चाँडै पक्राउ गर्ने बताएको थियो। उहाँले चेक काट्न म होइन, रकम कसरी आयो भन्ने जानकारी मैले राखेको छैन, तर चेक काटेर करोड़ौं रूपियाँ उडाउनेले चाहिँ उन्मुक्ति पाउनु भएन नि, जोशीको भनाई उद्धृत गर्दै पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भन्नुभयो। साथै उहाँले रविलाई पक्राउ गरेर मात्र आफूलाई पक्राउ गर्नुपर्ने बताउनु भएको थियो। कानूनी भाषा र अनुसन्धानको पक्षबारे म पनि जानकार छु। रविजीलाई पक्राउ गरेपछि मलाई पक्राउ गर्नुपर्ने हो। मलाई फसाउने रविलाई छाड्ने योजना हो या राजनीतिक सौदाबाजी? यसो भयो भने राम्रो हुँदैन। एक उच्च प्रहरी अधिकारीलाई फोन गरेर उहाँले भन्नुभएको थियो। उहाँलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट 5 दिनको अनुमति लिएको छ। काठमाडौँ महानगरपालिका एक नक्साल घर भएका पूर्व डीआईजी जोशीले आफू भाग्न नखोजेको बताउनु भएको छ। म भाग्ने भए उहिले भागिसक्थे। अहिले कास्की प्रहरीलाई उहाँले भन्नुभएको छ सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा छविलाल जोशीलाई कानून अनुसार कार्यवाहीका लागि सिफारिस गरेको थियो। के रविलाई पक्राउ पूर्जी जारी भइसकेको हो? उपशीर्षक दिँदै नागरिक लेख्छ, सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पूर्जी जारी भए नभएको विषयमा अन्यलता देखिएको छ। पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मीडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाई पनि पक्राउ गर्ने तयारी भइरहेको देशव्यापी हल्ला छ। छविलाल जोशीले प्रहरीलाई भने पहिले चेक काट्ने रविजीलाई पक्राउ गर्नु पर्थ्यो। यो शीर्षक हो नागरिकको अग्रपृष्ठको समाचारको। किन फरार छिन् राप्रपा सांसद गीता बस्नेत शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर प्रकाशित छ। नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी, यी सहकारीको बचत त्यसै गरी अपचलन गरियो जसरी स्वर्णलक्ष्मी, सूर्यदर्शन, सहारा, सुप्रिम र सानो पाइला सहकारीमा मनपरी गरियो। छिपछिपे, सनराइज र नमस्ते सहकारीको बचत गैर कानूनी रूपमा बर्दियाको कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरिएको थियो, तर अनुसन्धान गरेको प्रहरीले सहकारी संचालकहरूसँगै रिसोर्टकी संचालक तथा राप्रपा सांसद गीता देवी बस्नेत विरूद्ध मुद्दा दायर गरेको छ। पक्राउ पूर्जी जारी भएपछि 5 महिनादेखि उहाँ फरार हुनुहुन्छ। राप्रपा सांसद बस्नेत र रासोपा सभापति रवि लामिछानेको विषय उस्तै छ। सहकारीको सदस्य वा बचतकर्ता नरहेको र ऋण लग्न फाराम नभरेको दावी दुवैको छ, तर सांसद बस्नेत विरूद्ध गत 14 वैशाखमा पक्राउ पूर्जी जारी भयो, जुन बेला लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो। प्रहरीको माग अनुसार अदालतले पक्राउ पूर्जी जारी गर्यो किनकि सहकारीको पैसा बस्नेत संचालक रहेको रिसोर्टमा लगेर दुरूपयोग गरिएको थियो। बस्नेत र लामिछानेको दलको शैली भने फरक छ। सहकारी बचत अपचलनमा सांसद बस्नेतमाथि समेत स्वतन्त्र छानबिन गर्न राप्रपाले सरकारसँग माग गरेको थियो। केन्द्रीय समितिको बैठकपछि वैशाख 20 राप्रपाले विज्ञप्ति जारी गर्दै भनेको थियो, नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धी त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ। यता संसदीय छानबिन समितिले कार्यवाही गर्न सिफारिश गरे अनुसार गोर्खा मीडियाका पूर्व संचालक छविलाल जोशी पक्राउ परेसँगै लामिछाने र वहाँको दल रासोपाले पक्राउ गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन्। किन फरार छिन् राप्रपा सांसद गीता बस्नेत, कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। गर्भवती र सुत्केरीलाई हवाई सेवा, उस्तै पालिकामा सेवा उस्तैमा वञ्चित शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। सरकारले दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई सेवाबाट 6 अवधिमा देशभरका 751 जना महिलाले सेवा पाएका छन्। तर यो कार्यक्रम निश्चित जिल्ला र पालिकामा विशेष सञ्चालन गरिँदा कतिपय गाउँका महिलाहरू सेवाबाट वञ्चित हुनु परेको छ। आर्थिक अवस्था कमजोर भएका महिलाहरू छिटो स्वास्थ्य सेवा नपाउँदा पटक पटक मृत्युको मुखमा पुग्नुपर्ने बाध्यतामा छन्। हाल देशभरका 19 जिल्लामा पूर्ण र 29 जिल्लामा आंशिक रूपमा मात्र यो कार्यक्रम लागू भएको छ। गर्भवती र सुत्केरीलाई हवाई सेवा, उस्तै पालिकामा सेवा उस्तैमा वञ्चित अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। मार्जिन लेण्डिङ कर्जा 91 अर्बमाथि शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। बैंक तथा वित्तीय संस्थाहरूले शेयर बजारमा आक्रामक रूपमा कर्जा लगानी बढ़ाउन थालेका छन्। अन्य क्षेत्रमा जाने कर्जा बढ़ाउन नसके पनि बैंकिङ क्षेत्रले मार्जिन प्रकृतिको शेयर धितो कर्जा भने बढ़ाएको हो। केन्द्रीय बैंकले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिहरूलाई मौद्रिक नीति मार्फत लचक बनाएपछि शेयर धितो कर्जा प्रवाह बढ़ेको हो। चालू आर्थिक वर्षको शुरूदेखि नै शेयर बजार निरन्तर उकालो लागेपछि बैंक तथा वित्तीय संस्थाहरूले पनि यस क्षेत्रमा जाने मार्जिन प्रकृतिको कर्जा बढ़ाएका हुन्। अन्य क्षेत्रमा भने अपेक्षाकृत रूपमा कर्जा प्रवाह बढ़न सकिरहेको छैन। मार्जिन लेण्डिङ कर्जा 91 अर्बमाथि कारोबारको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। एन्टी स्नेक भेनम उत्पादन अब स्वदेशमै शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले सर्प पाल्ने अनुमति पाएको छ। सुनसरीको बराह क्षेत्र नगरपालिका 3 रहेको एन्टी स्नेक भेनम उत्पादन उद्योगले स्थापना भएको 12 सर्प पाल्ने अनुमति पाएको हो। निजी क्षेत्रको लगानीमा नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले नेपाल सरकारबाट अनुमति नपाउँदा स्नेक भेनम उत्पादनको काम अगाडि बढ़न सकेको थिएन। नेपाल सरकारबाट स्नेक भेनम उत्पादनका लागि सर्प पाल्ने अनुमति पाएसँगै उद्योग सञ्चालनमा सहज हुने भएको छ। नेपालमै पहिलो पटक स्नेक सर्प पार्कको अनुमति पाएको उद्योगका संचालक लक्ष्मी प्रसाद फुयारले बताउनुभयो। उद्योगबाट स्नेक भेनम उत्पादन शुरू गर्न बाटो खुलेको छ। उद्योगमा प्रदेश सरकार र संघीय सरकारले समेत सहयोग र सहकार्य गर्ने संचालक फुयारले बताउनुभयो। एन्टी स्नेक भेनम उत्पादन अब स्वदेशमै, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। आन्तरिक अर्थतन्त्र पनि चलायमान बन्दै शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार बनाएको छ। दुई वर्षदेखि सुस्त रहेको नेपालको आन्तरिक अर्थतन्त्र चलायमान बन्न थालेको छ। बाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको सरकारी निकायहरूले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा आयात कर्जा प्रवाह र राजस्व संकलन बढ़ेको छ। आन्तरिक अर्थतन्त्र पनि चलायमान बन्दै नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। मन्त्री स्तरीय निर्णय अलपत्र, उपत्यका बाहिरिने नाकाका सड़क अस्त व्यस्त शीर्षकमा नयाँ पत्रिकाकै भित्री पृष्ठमा समाचार छ। असोज लागेसँगै नेपालीहरूको सबैभन्दा ठूलो चाड़ दशैंको रौनक शुरू भएको छ। तर चाड़बाड़ नजिकै नै लाग्दा उपत्यकाबाट लाखौं यात्रु बाहिरिने नाकाका सड़क खण्ड अस्त व्यस्त छन्। यसपटक पनि दशैंको यात्रा थप जोखिमपूर्ण हुने देखिएको छ। कलंकी नागढुंगा सूर्य विनायक धुलीखेल बालाजू माछा पोखरी सड़क खण्डको अवस्था बिजोक छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले 10 असोजसम्म सड़क मर्मतका लागि सड़क विभागलाई अल्टिमेट दिए पनि अधिकांश मुख्य सड़क खण्डमा मर्मतको काम शुरू भएको छैन। मन्त्री स्तरीय निर्णय अलपत्र, उपत्यका बाहिरिने नाकाका सड़क अस्त व्यस्त नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। चामल गेडागुड़ीको मूल्य र गुणस्तरमा सधैं हेलचेक्राई शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 1.5 महिना अघि भक्तपुरको एक किराना पसलमा अनुगमन गर्दा 2 वटा बोराको चामल मिसाएर बिक्री गरेको भेटायो। चामल उत्पादन कम्पनीको नाम उल्लेख नभए पनि त्यहाँ जीरा मसिनो चामल उल्लेख गरिएको बोरामा मोटा चामल मिसाएर बिक्री गरिएको थियो। लगत्तै अनुगमन टोलीले भक्तपुर क्षेत्रमै अनुगमन गर्दा पान पसलमा चामल बिक्री गरेको भेटायो। पान पसलमा 5 बोरा चामल भेटियो। लेबल नभएको सादा बोरामा मिसाव गरेको चामल सस्तोमा बेच्ने गरेको भेटियो। विभागका महानिर्देशक राजन पौडेलले भन्नुभयो, भक्तपुर र काठमाण्डुको कुलेश्वर क्षेत्रमा यस किसिमको व्यापार गर्न भनेर चामलका ठूलठूला गोदाम राखिएको महानिर्देशक पौडेलको दावी छ। कतिपयले तीनै गोदामबाट मिसावट गर्ने गरेको उहाँले बताउनुभयो। अनुगमनका क्रममा एप्पल नाम दिइएको बोरामा चामल हालेर चामल बिक्री गरेको पनि भेटिएको पौडेलले बताउनुभयो। एप्पल लेखेको बोरा किन्न पाइने रहेछ, त्यसपछि त्यसमा चामल हालेर बिक्री गरेको देखियो। बोरामा लेबल छैन, म्याद सकिने मिति पनि छैन, कुन कम्पनीको उत्पादन हो त्यो पनि छैन उहाँले भन्नुभयो। त्यसलाई पनि कार्यवाहीको दायरामा ल्याएका छौं। अनुगमनका क्रममा भेटिने यस्ता उदाहरणहरू पनि छन्। यहाँ चामलमा मिसावटको समस्या मात्र होइन, तौलको पनि उस्तै समस्या हुने गरेको पाइएको छ। तर तौलको अनुगमनमा सरकारले ध्यान दिएको छैन। चामल गेडागुड़ीको मूल्य र गुणस्तरमा सधैं हेलचेक्राई कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। डेंगू संक्रमणबाट सकसपूर्ण बन्दै काठमाण्डु शीर्षकमा नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। देशव्यापी रूपमा भारी वर्षा भएसँगै काठमाण्डुमा डेंगू संक्रमितको संख्या वात्तै बढ़ेको छ। यही अवस्था रहने हो भने अबको 2 सातामा काठमाण्डुमा डेंगू संक्रमणको भयावह अवस्था आउने चेतावनी चिकित्सकले दिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आकस्मिक कक्षमा हरेक दिन 100 जना भन्दा बढ़ी डेंगूका बिरामी आउने गरेको र ओपीडीमा पनि त्यतिकै बिरामीको भीड़ रहेको सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनु भएको छ। डेंगू संक्रमणबाट सकसपूर्ण बन्दै काठमाण्डु नेपाल समाचार पत्रको मुख्य समाचारको शीर्षक हो यो। दशैं अगाडि सबै भुक्तानी दिने भनिए पनि निर्माण व्यवसायीले पाएनन् शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। गत आर्थिक वर्षमा काम पूरा गरे पनि अहिलेसम्म सबै रकम भुक्तानी नपाएको निर्माण व्यवसायीले गुनासो गरेका छन्। सरकारले दशैं अघि सबै भुक्तानी दिइसक्ने जनाए पनि त्यस अनुसार पाइ नसकेको उनीहरूको भनाई छ। गत आर्थिक वर्षकै भुक्तानी पूरै पाइ नसक्दा थप काम गर्न समस्या भएको नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो। दशैं अगाडि सबै भुक्तानी दिने भनिए पनि निर्माण व्यवसायीले पाएनन्। कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। भारतीय अनुदानमा निर्माण गरिने पेट्रोलियम परियोजनाको सम्झौता हुँदै शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर बनाएको छ। भारतीय अनुदानमा निर्माण टुंगो लागेका तीन ठूला पेट्रोलियम परियोजनाबारे 17 असोजमा आयल निगम र इण्डियन आयल कर्पोरेशन आईओसी बीच दिल्लीमा सम्झौता हुने भएको छ। आईओसी अधिकारीले केही दिन अघि इमेल मार्फत 17 असोजमा सम्झौता गर्ने गरी दिल्ली आउन निगमलाई निमन्त्रणा पठाएको स्रोतले जानकारी दिएको छ। भारतीय अनुदानमा निर्माण गरिने पेट्रोलियम परियोजनाको सम्झौता हुँदै यो समाचारको शीर्षक हो। नयाँ पत्रिकाको अर्थ पृष्ठको साताभर वर्षाको सम्भावना, बिहिबारदेखि अझ धेरै वर्षा हुने शीर्षक दिँदै नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। केही समय सुस्ताएको मनसून फेरि सक्रिय भएको छ, जस अनुसार आजदेखि साताभर वर्षाको सम्भावना रहेको छ। भोलिदेखि बिहिबारदेखि शनिबारसम्म भने देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शनिबारसम्म वर्षाको सम्भावना छ। मौसमविद गोविन्द झाले भन्नुभयो, बंगाल आसपास बनिरहेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सर्दैछ। स्थानीय वायुको पनि असर र मनसूनी प्रभावका कारण वर्षा हुन लागेको हो। बंगालको खाड़ीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर बादल लाग्नेछ। साताभर वर्षाको सम्भावना, बिहिबारदेखि अझ धेरै वर्षा हुने नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। अब पत्र पत्रिकाले प्रकाशित गरेका सम्पादकीय मर्यादित पत्रकारिता शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। राज्य सञ्चालनका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि व्यवहार तह पत्रकारिता जगतलाई राज्यको चौथो अंगका रूपमा स्वीकार गरिएको छ। यस अर्थमा पत्रकारितालाई लोकतन्त्रको अविभाज्य अंगका रूपमा हेरिँदै आएको छ। पत्रकारिता तत्कालीन घटना, विचार र समस्याको सही एवं निष्पक्ष सूचना पाठक सामु सम्प्रेषण गरिने माध्यम भएकाले पत्रकारिता गर्ने व्यक्ति स्वतन्त्र विचारवाहक हुनुका साथै समाजप्रति जिम्मेवार हुनु अपरिहार्य शर्त मानिन्छ। खास गरी पछिल्लो समयमा संचार माध्यममा भएको विकासले पत्रकारिता क्षेत्रलाई फराकिलो बनाइदिएसँगै विश्वसनीयता सहितको जिम्मेवार पत्रकारितामा चुनौती थपिएको अनुभूत हुन्छ। स्वतन्त्रका नाममा उत्तरदायित्वविहीन युट्युबर र कतिपय अनलाइन पत्रकारिताले आम संचारका क्षेत्रमा गम्भीर असर पुर्याएको अग्रज पत्रकारहरूको भनाई मननीय देखिन्छ। मर्यादित पत्रकारिता गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। अधिकार सम्पन्न राष्ट्रसंघकी दबाव समूह मात्रै शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। दण्ड पीड़ितको दर्द शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। त्यसै गरी लगानी भित्र्याउने वातावरण शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ भने लुम्बिनीमा बस र भ्यान चलाऊ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।